ईद के रंग, ईद के
रंग के
रंग,
संग
ईद के
बिखरे फजाओं में खुशियों के रंग, रब की अताएं हैं मोमिन के संग, ईद के रंग।
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ماشاءاللہ
ماشاءاللہ سر بھائی کیسے ہیں؟ ٹھیک ہیں
الحمدللہ. اللہ خوش رکھے سلامت رکھے. السلام علیکم عرفان بھائی کیسے ہیں؟ ٹھیک ہیں ماشاءاللہ. یا مرحبا. السلام علیکم عرفان بھائی کیسے ہیں؟ ٹھیک ہیں ماشاءاللہ. ماشاءاللہ ماشاءاللہ. وعلیکم السلام ورحمۃ اللہ. حسن بھائی کیسے ہیں؟ ٹھیک ہیں ماشاءاللہ ماشاءاللہ. وعلیکم السلام کیسے ہیں بھائی؟ ٹھیک ہیں. السلام علیکم احمد بھائی. وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. طبیعت کیسی ہے آپ؟ ٹھیک ہے ماشاءاللہ. آئیں بیٹھیں بیٹھیں. ماشاءاللہ ماشاءاللہ الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. پیارے پیارے اسلامی بھائیوں اور مدری چینل کے ناظرین، عید کے دن ہیں، خوشیوں کے دن ہیں، برکتوں کے دن ہیں، اور آج ہم کہاں موجود ہیں؟ آج ہم ہمارے اختر بھائی کے گھر پہ موجود ہیں، اور یقیناً آپ بھی اپنے گھروں میں بڑے اچھے اچھے کھانے کھا رہے ہوں گے، عید کی خوشیاں منا رہے ہوں گے، اور اپنے دوستوں کو، اپنے رشتہ داروں کو، اپنے مہمانوں کو بھی ٹریٹ دے رہے ہوں گے. ہمارے اختر بھائی نے بھی آج ہماری دعوت کی ہے، اور آج ہم عید منا رہے ہیں بزنس کمیونٹی کے اسلامی بھائیوں کے ساتھ. تاجر اسلامی بھائی میرے ساتھ ہیں. ہمارا ٹاپک ہوگا عید تاجران کیسے مناتے ہیں، اور ہم عید کے دن ایسے کیا کام ہیں جو ہم اچھے انداز سے کر سکتے ہیں، اور وہ کون سے کام ہیں جو ہمیں عید کے دن نہیں کرنے چاہیے. یقیناً خوشیوں کے دن ہیں، برکتوں کے دن ہیں، اللہ کی عنایتوں کے دن ہیں. ماہ رمضان کے روزے رکھے، تراویاں پڑھی، جنہوں نے عبادتیں کی ان کے لیے تو انعام کے دن ہیں. سبحان اللہ، کتنی شاندار ہماری شریعت ہے جس نے ہمیں عید کے دنوں میں خوشی منانے کا بھی گویا حکم دیا ہے، اور اسے سنت قرار دیا گیا ہے کہ مسلمان خوشی منائیں، معانقہ کریں، مصافحہ کریں، مسکرا کر ملاقاتیں کریں. سبحان اللہ، موسٹ فلیکسیبل ریلیجن اگر دنیا میں کوئی ہے تو یقیناً وہ ہمارا مذہب اسلام ہے. یعنی کتنی شاندار ہمارے تہوار ہیں جس میں غریبوں کا بھلا بھی ہو جاتا ہے، دوست احباب بھی ایک دوسرے سے مل لیتے ہیں، رشتہ دار ایک دوسرے سے ملتے ہیں. تو ہمیں بھی عید کے دنوں میں اپنے دوستوں سے، رشتہ داروں سے ملاقات بھی کرنی ہے، مگر ایک بات یاد رہے، ہمیں گناہوں سے بچنا ہے. ماشاءاللہ پچھلے ہی دنوں آپ نے روزے رکھے، نمازیں پڑھیں، تراویاں پڑھیں، اور گناہوں سے باز رہے. تو دیکھیے رمضان ہی کے لیے تو نمازی نہیں تھے نا ہم. ہاں عید میں آپ کھائیں پئیں، انجوائے کریں شریعت کے تقاضوں کے مطابق، مگر نماز قضا نہ ہو، وہ روٹین باقی رکھنی ہے. ہاں پانچوں نمازیں پڑھنی ہیں، زہ نصیب مسجد میں جا کر پڑھیں گے انشاءاللہ. اور پھر اسی طرح جس طرح رمضان میں گناہوں سے بچتے رہے، اس طرح ماہ رمضان کے بعد بھی ہمیں گناہوں سے بچنا ہے. یہاں میں پہلے تو اختر بھائی آپ کا شکریہ بھی ادا کروں گا، اور یہاں پہ ہمارے اسلامی بھائیوں سے بھی ایک بات عرض کرنا چاہوں گا. ایکچولی ایسا لگتا ہے کہ اگر کوئی شخص ماہ رمضان میں جس طرح گناہوں سے بچ کر عبادتوں میں دن گزار رہا تھا، مسجدوں میں وقت گزر رہا تھا، تلاوت میں دن گزر رہا تھا، رائٹ آفٹر رمضان جو یہ 3 دن عید کے ہیں، اگر یہ 3 دن بھی اپنے آپ کو گناہوں سے بچا لینا، کیونکہ یہ بڑا ایسا لگتا ہے کہ شیطان اٹیک کرتا ہے. یعنی آپ دیکھیں نا کہ ایک مہینہ وہ بند رہا ہے تو اس کو تو بڑا خراب لگ رہا ہوگا کہ یار یہ مسلمانوں نے اتنی عبادتیں کر لیں، اتنا اللہ کے قریب پہنچ گئے. تو وہ ڈسٹریکٹ کرتا ہے انہی 3 دنوں میں، کوشش کرتا ہے کہ ان کے پورے مہینے کی جو عبادتیں ہیں انہیں برباد کر دوں، اور ان کی جو نماز کی عادت پڑی ہوئی ہے، جو مسجد کی عادت پڑی ہوئی ہے، جو جس کو کہتے ہیں گھر میں بھی ایک ماحول بن جاتا ہے، بڑا شریفانہ سا ماحول ہوتا ہے، بچے بھی ٹوپی پہن رہے ہیں، گھر والے بھی جا نماز بچھی ہوئی ہوتی ہے، افطار کی دعائیں، تو یہ چینج کرنا چاہتا ہے، یہ شیطان کی زبردست سازش ہے. تو یہاں مدری ایک بات یاد رکھیے گا، یہ 3 دن بڑے کروشل ہیں. اگر آپ یہ 3 دن نکال گئے نا، جو عید کے 3 دن چھٹی کے دن ہیں نا، اگر یہ گناہوں سے آپ مبتلا نہیں ہوئے تو اب پھر لائف آ جائے گی روٹین پر، کوئی آفس چلا جائے گا، کوئی اسکول چلا جائے گا، دن میں کام، رات میں جو ایک مصروفیات ہے زندگی کی شروع ہو جائیں گی، تو وہ جو گناہوں کا بڑا چانس تھا نا وہ آپ سروائیو کر جائیں گے. تو یہاں میں ناظرین کو یہ میسج دوں گا، اور ہم اس پر بات بھی کریں گے انشاءاللہ، کہ ہمیں یہ 3 دن کسی طریقے سے یہ پلان کر لینا ہے کہ ہم نے گناہ میں نہیں گزارنے ہیں. بہت سارے کام ہیں، دیکھیں میں دوبارہ عرض کرتا ہوں، کھانا پینا، دوستوں سے ملنا، خوشی منانا، یہ اسلام میں منع نہیں ہے، بلکہ اس کی اگر اچھی نیت ہے تو ثواب ہے. اگر ہم کسی کی دعوت کرتے ہیں تو کھانا کھلانا تو ثواب ہے، آپ کسی کی مہمان نوازی کرتے ہیں وہ ثواب ہے، لیکن باؤنڈری ہے ہم سب کی، ہم گناہ کے ساتھ خوشی کیوں مناتے ہیں؟ یہ ایک بڑا معاملہ ہے، میں چاہوں گا ہم ڈسکس کرتے ہیں اس پر. آسان بھائی پہلے آپ سے شروع کرتے ہیں. یہ واقعی ایک بڑا مسئلہ ہو گیا ہے مسلمانوں میں کہ جب بھی خوشی منانی ہے، وین ایور وی ٹرائی ٹو سیلیبریٹ سم تھنگ، جناب اس میں اللہ کو ناراض کرنا ہے، ये एक ऐसा शैतान का वार है जो लोग शायद समझ नहीं पा रहे, क्या फरमाएंगे आप इसके बारे में?
हाई साहब, ये जो आपने अभी पॉइंट आउट किया है, इसमें मैं ये समझता हूँ कि जैसे हदीस पाक में भी आता है कि जब रमज़ान आते हैं तो शैतान को कैद कर लिया जाता है, तो क्या इसकी एक वजह ये नहीं है कि जैसे ही रमज़ान ख़त्म होते हैं वो शैतान जो आज़ाद होता है और जो उसने अपने बदले लेता है हम लोगों से, कि जिस तरह से हमें गुमराह करने की कोशिश करता है, नेकी के रास्ते से हटाने की कोशिश करता है, तो ये इसकी एक वजह आप नहीं समझते कि ये चीज़ है?
देखिए, यही तो मुझे मैं समझाना चाह रहा हूँ ना, और ये हम सब ने समझना है कि शैतान जला भुना बैठा हुआ है कि एक महीना ये बंदे अल्लाह के करीब चले गए, अब तीन दिन में इनका जो है ना सारा किया कराया जो है ना उसमें पानी फेरना है। अब अकलमंद कौन है कि शैतान की इस वार को समझ ले और तीन दिन के लिए अपने आप को बचा ले, क्योंकि तीन दिन के बाद वो प्रेशर नहीं रहता बुराइयों का जो इन तीन दिनों में होता है। कई लोग ईद की नमाज के बाद नमाज नहीं पढ़ते, अब पहले ही ब्रेक कर दिया ना उसने आपकी नमाज को, सिलसिले को ब्रेक कर दिया जो कंटिन्यू था पूरा महीना। अच्छा, अब माद अल्लाह फिल्में, ड्रामे, गाने, बाजे, बेपर्दगी, बेहयाई, घूमने फिरने जा रहे हैं तो जनाब ऐसी जगह जा रहे हैं जहाँ जो मिंगलिंग हो रही है और जिसमें बेपर्दगी हो रही है, जो पूरा रमजान हमने नहीं की। तो ये समझना होगा मुझे और आपको। तो अब यहाँ एक छोटा सा जिसको कहते हैं चुपता हुआ मैसेज है कि वो लोग जब ईद का चांद नजर आता है और मस्जिद से दूर हो जाते हैं, नमाजों से दूर हो जाते हैं, गुनाहों की तरफ चले जाते हैं, क्या गैर दानिस्ता तौर पर हम ये पैगाम तो नहीं दे रहे कि शैतान जब तक तू बंद था हम अल्लाह के बंदे थे, हम उसकी इबादत कर रहे थे, अब तू आजाद हो गया, अब हम तेरी बात मानेंगे? ये कितना रॉन्ग मैसेज है। अरे मर्द तो वो होता है जो शैतान को अब ये कहे कि तुझसे जो हो सकता है कर ले, जो आपने कहा था कि शैतान जो है वो अटैक कर रहा है, तुझसे जो हो सकता है कर ले, मैं रहमान का बंदा हूं, तू बंद था मैंने प्रैक्टिस कर ली। हाँ याद रहे, नेट प्रैक्टिस होती है ना, फिर उसके बाद फाइनल मुकाबला होता है। ये पूरा महीना प्रैक्टिस की है हमने मुकाबले की और पहली बॉल पे आउट हो गए, पहले ही दिन बोल्ड हो गए कि अभी तो चांद ही नजर आया है और लोग मस्जिदों से दूर चले गए। तो आप सोचे कि ये कैसी प्रैक्टिस थी, ये कैसी तैयारी थी? नहीं नहीं, इस बार तमाम नाजरीन गौर कर लें कि हमने शैतान की बातों में नहीं आना, हमने ईद भी नमाजें पढ़ के गुजारनी है, ईद में भी गुनाहों से बचना है इंशाल्लाह। तो ये इंशाल्लाह सबके लिए मैसेज है। इरफान भाई, आपसे बात शुरू करते हैं, ईद कैसे गुजारते हैं वैसे? माशाल्लाह,
सबसे पहले तो आपको बहुत बहुत मुबारक माशाल्लाह कि आपने इतना अच्छा प्रोग्राम अरेंज किया।
जी,
ईद का तो ये होता है कि सारा साल एक इंतजार ही होता है।
अच्छा,
ईद का एक खुशी का दिन होता है, खास तौर पर छोटे बच्चे होते हैं वो ईद की नमाज की तैयारी करते हैं और उनको बहुत खुशी होती है कि ईद की नमाज, जाहिर सी बात है साल में एक बार ही होती है, तो साल के बाद जो आती है, तो इस वजह से बच्चों में भी वो खुशी होती है। अच्छा, दूसरा ये मैं कहूँगा कि ईद एक इतना खुशी का दिन है कि जितने भी किसी से गिले शिकवे हों, इस दिन इंसान एक मुसलमान एक दूसरे से गले मिलकर सारी गिले शिकवे दूर हो जाते हैं और मोहब्बत भरा पैगाम होता है। सारा दिन इंसान एक दूसरे से, मुसलमान अपने घर वालों से इससे उससे मिलना जुलना रहता है, जिसकी वजह से दिल से कीना, बुग्स, हसद ये सब निकल जाता है। इस्लाम का ये इतना अच्छा यानी कि मैसेज है, बल्कि ईद की नमाज ही ऐसी है कि नमाज पढ़ते ही फौरन इंसान एक दूसरे से जब गले मिलता है तो उस वक्त सारी यानी कि खुशी का पल।
ये तो इरफान भाई एक और पहलू की तरफ ले गए। वैसे नाज़रीन सोचिए कि ये जो कह रहे हैं अगर ऐसा है तो बहुत अच्छी बात है, तो जबरदस्त हो गया ना कि गिले शिकवे दूर हो गए और दिल साफ हो गए। मगर ऐसा होता कम है, गले भी मिल रहे हैं, ईद की मुबारकबाद भी दे रहे हैं और दिल से माफ भी नहीं कर रहे। मजा तो इस बात में जो हमारे इरफान भाई कह रहे हैं ना कि बस ईद का दिन आ गया, खुशियों का दिन आ गया, अब क्या दुश्मनी रखनी, अब क्या दिल में बात रखनी, यार ये भी अल्लाह का बंदा, मैं भी अल्लाह का बंदा, हो गई कोई बात नहीं, दिल बड़ा करें, ईद मुबारक करें, अब ईद मुबारक भी कर रहे हैं और दिल भी भरा हुआ है, तो सुभान अल्लाह, बड़ा अच्छा इनकी, मैं तो समझता हूँ हमें पॉइंट मिला है कि आज सारे भाई ये नियत कर लें, खुशी का मौका है ना, माफ कर दो, हाँ दिल साफ कर लो यार।
मैं समझता हूँ ईद की सबसे बड़ा तोहफा ये ईदी अगर किसी को देनी है ना,
वा, वा, वा,
तो सबसे बड़ी ईदी ये है कि आप सबको माफ कर दे,
बस जो हो गया हो गया, दिल बड़ा करें रिश्तेदारों। अच्छा, ऐसा भी होता है इरफान भाई, और ऐसा हो सकता है अभी भी कोई हमारे व्यूवर सुन रहे हो हमको, कि आज ईद का दिन है मगर फला रिश्तेदार को फोन नहीं करना या फला के घर नहीं जाना है। नहीं नहीं, वो तो हमारे साथ उन्होंने ऐसा किया था वैसा किया था, ये कैसी खुशी है कि आप किसी मुसलमान से दूर हैं? ऐसा ना करें, दिल बड़ा करें, सबका भला, सबकी खैर, कोई बात नहीं, माफ कर दें, तोहफा भिजवा दें या उनके घर चले जाएं, उनको भी कहें आज ईद का दिन है, मैं माफ कर दें, अल्लाह करे कि ये खुशियों के साथ उम्मीद मनाएं।
अच्छा, मैं एक और बात भी आपके तवस्सुत से शेयर करना चाह रहा हूँ, जो माफ़ी का मामला है ना, इंसान अपने दिमाग में, जहन में, दिल में जो चीज़ें भर कर रखता है दूसरे के बारे में, हसद करके या दूसरी चीज़ें, वो अपने ऊपर ही डिप्रेशन का शिकार हो जाता है, बीमारी हो जाता है वो। तो बेहतर ये है कि अपने आप को उसकी सबसे बेहतरीन दवा यही है कि माफ कर दे,
दिल खाली कर दे,
बस खत्म कर दे, उसको माफ कर दे। इसमें आखिरत के लिए भी उसके लिए अच्छा ही है, और जो दूसरों को माफ करता है अल्लाह पाक उसकी भी
माफ करता है। अच्छा, बड़ी कमाल की बात की इरफान भाई, आपको तो हमें अगले प्रोग्राम में बुलाना पड़ेगा। देखे ये कई लोगों से कई बातें सीखने को मिलती है ना, कि असल फायदा तो हमें, आसिफ भाई क्या कहेंगे आप, हमने किसी से हसद किया हुआ है ना, एक्चुअली हमने अपने ऊपर ही बोझ लिया हुआ है। उसको तो टेंशन ही नहीं है, नींद आपको नहीं आ रही, सोच उसके बारे में आप रहे हैं, दिल पे बोझ आपके कि यार उसने ऐसे क्यों कहा था, वो अच्छा तरक्की कर रहा है तो प्रॉब्लम है, तो टेंशन तो आपने अपने ऊपर ली हुई है। डिप्रेशन अलग चल रहा है, बीमारी अलग चल रही है, तो भाई अपने आप को भी फ्रेश करो, माफ करो और इंजॉय करो। क्या कहेंगे, ईद का पैगाम क्या देंगे आप?
टॉपिक तो जो अगर माफी का चल रहा है, तो भाई की मैंने बात सुनी है कि इससे अच्छा तोहफा कोई हो ही नहीं सकता कि दिल से माफ कर दिया जाए, और दिल से माफ करना ही बनता है। और आपने भी ये तवज्जो मैं दिलाई है कि आप वाकई अगर ऐसा हो जाए ना, तो फिर तो मदीना मदीना हो जाएगा,
आसान हो जाएगा,
बहुत अच्छा हो जाएगा,
माशरे में कितनी खुशियां आ जाएंगी। अच्छा, यहां मैं एक और बात भी नाज़रीन आपसे करना चाहूंगा। मैं और आप सब क्या चाहते हैं, अल्लाह हमें माफ कर दे हमारे सारे। अच्छा, हम कहते हैं कि अल्लाह के बारे में, या अल्लाह मेरे सगीरा भी गुनाह माफ कर दे, मेरे कबीरा भी माफ, मेरी हर गलती माफ कर दे। अच्छा है, बड़ी लॉजिकली बात, थोड़ी गहरी है, समझ सुनिएगा। मैं रब से ये चाह रहा हूं कि ए अल्लाह तुम मेरी हर गलती माफ कर दे। सवाल ये, तुमने दूसरों की गलतियां माफ की हैं? हम किसी की गलतियां ना माफ करें, अल्लाह मेरी गलतियां माफ कर दे। भाई पहले आप बंदों को तो माफ करें ना, और फिर अल्लाह से अर्ज करें कि मौला मैंने बंदा होकर तेरे बंदों को माफ कर दिया, ए अल्लाह तू तो करीम है ना, तू तो रहीम है, तू आज ईद की खुशियों में मुझे भी माफ कर दे। आप बिलीव करें, आप दिल बड़ा कर लें, बहुत अच्छा हो जाएगा। आसिफ भाई वैसे नॉर्मली ईद कैसे गुजरती है, ईद वाले दिन क्या क्या करते हैं, कुछ बताएं ना हमारे नाज़रीन।
सर नॉर्मली बस ईद की जो तैयारियां होती हैं, उमूमन असल में ईद तो बच्चों की होती है, और बच्चियां माशाल्लाह मेरे घर में तो बच्चियां ज्यादा हैं, तो माशाल्लाह जो उनके तैयारियां कपड़ों की, रात से ही तैयारियां होती हैं। मैंने एक जहन अपने बच्चों को ये देने की कोशिश की है, जो हमें अपने बड़ों से सीखने को मिला है, कि मैं अपने हर पिछले कोई 20-21 साल से कंटिन्यू मैंने इस प्रैक्टिस को रखा हुआ है कि अपने छोटे बच्चे से लेके, मेरे माशाल्लाह 7 बच्चे हैं, तो छोटे से लेके बड़े तक को मैं कोशिश करता हूँ कि ईद वाले दिन कट्ठे सबको लेके जाऊँ। और वो मेरा जो टूर होता है, सुबह 9 बजे निकलता हूँ और शाम को 4 या 5 बजे मैं वापस
अच्छा,
आता हूँ।
ये कहाँ जाते हैं भाई टूर पे?
अच्छा, मेरा मानना है कि मैं अपने बच्चों को जो है वो मेरी फूफियों से मिलवाऊं,
अच्छा
अपनी खालाओं से मिलवाऊं,
सबके घर जाते हैं?
मैं सबके घर जाऊं।
अच्छा,
मैं अपने
तो लोग सो के गुजारते हैं?
नहीं नहीं, वो एक टाइमिंग सबके से एडजस्ट किए हुए, मैंने को सबको पता होता है कि आसिफ ने आना है।
अरे वाह।
तो नानी हयात थी अभी पिछले दिनों, उनका इंतकाल हुआ है पिछले महीने, पहले सबसे पहले नानी के पास जाना, फिर मामुओं के से सबसे मुलाकात करना, फिर उसके बाद खालाओं के घर जाना, फिर अपनी बहन के घर जाना।
तो कुछ तोहफा तहाइफ को ईदी दी और सारा निजाम?
नॉर्मली ये होता है कि सबसे बड़ी ईदी तो लिफाफे होते हैं।
अच्छा।
वो जो बच्चे होते हैं वो उनके लिए भर के साथ लेके जाते हैं। हाँ, बाकी कुछ घर ऐसे हैं जिनके लिए बहन के घर केक वगैरह साथ लेके जाना, या कोई जूसेस वगैरह, तो एक माहौल बना हुआ है। अच्छा, इसका फायदा मुझे ये पहुंचा है कि मेरे बच्चों को अब ये पता है कि पप्पा की फुफियाँ कौन है, खालुएं कौन है, फूफा कौन है, या मेरे फूफियों के जो मेरे कजन्स हैं उनके अब बच्चे हैं, तो वो सबसे बहुत बड़ा ताल्लुक बन गया। यानी एक ऐसा कह लें कि मैंने अपने बच्चों को कुछ 100-200 बंदों का कबीला दे दिया।
वाह 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 वाह।
जो उमूमन लोग ये चीज
नहीं
करते, या शादियों में
जाती है, और
उमूमन तो मैंने ये कोशिश की है और अल्हम्दुलिल्लाह मैं उस पर कायम हूँ। और फिर कजन्स मेरे ददियाल के कजन्स हैं, उनको मैं बुलवाता हूँ अपने यहाँ, फिर ननियाल के कजन से उनको बुलवाते हैं, इस तरह सब। अब मेरे हिसाब से सब मेरे कजनों को भी बच्चे जवान हो रहे हैं, तो ये अब एक दूसरों को जानने लगे हैं।
यानी ऐसा भी है नाज़रीन कि लोग अब अपने रिश्तेदारों को भी पहचानने, वो खास तौर पे कजन्स को या दूर के रिश्तेदारों को पता ही नहीं होता कि ये भी हमारा कोई रिश्तेदार है।
नहीं, मेरे अल्लाह की मेहरबानी से हमारी फैमिली में, बल्कि मेरे तमाम कजन्स इस मामले में सपोर्ट करते हैं, हम लोग गैदरिंग भी करते हैं अपने औलादों को, अपनी औलादों से।
मैं एक बात आज ऑन एयर डिक्लेयर कर देता हूँ कि एक बार इनकी कजन्स की दावत थी, हमारे आसिफ भाई निगरान शूरा के भी रिश्तेदार हैं, तो मुझे उस कजन्स की दावत में मुझे भी इनवाइट किया गया था, और मैंने उस दावत में एक चीज इतनी जबरदस्त सीखी कि मैंने फिर अपनी फैमिली का मशवरा किया घर जाकर कि यार इस तरह तो हमें भी। अच्छा, मुझे ये लगा निगरान शूरा का भी ये अंदाज होता है कि यार हम तो चूंकि मुबल्लिग हैं, तो हमें नेकी की दावत जब सारी दुनिया को देनी है, तो ये तो हमारा अपना कबीला है ना, तो अब सब जगह दौड़ रहे हैं, भाग रहे हैं, और अपनी फैमिली और खासतौर पर वो लोग जो हम, सही कहा आपने कि अब किसी दावत में मुलाकात होती है, और हम लोग तो अब दावतों में भी नहीं जा पा रहे, तो मैंने फिर अपने भाई से कहा कि यार अब्बू भी चले गए, अम्मी भी चली गई, तो हमें एटलीस्ट ददियाल और ननियाल के जो रिश्तेदार हैं उनको साल में एक दो बार घर पे दावत पर बुलाकर हमारे कजन हमसे मिले, हम उनसे मिले, हम उनसे बातचीत करें, अच्छा नेकी की दावत भी हो जाएगी और सिला रहमी वाला मामला भी है। तो उसको मैंने अल्हम्दुलिल्लाह वहां से लिया, पिक किया। वैसे तो मुलाकात हो जाती थी लेकिन एक स्पेशली एक गेट टुगेदर एक दो घंटे का बातचीत हो रही है, गुफ्तगु हो रही है, एक दूसरे के हाल अहवाल हो रहे हैं और हम अल्हम्दुलिल्लाह नेकी की दावत भी उसको दे सकते हैं। तो बड़ा कमाल का चलें हमें चीज मिली कि रिश्तेदारों से मिलकर ईद गुजारें और इससे दिल जोई होती है। हाँ ये जरूर है नाजरीन, यहाँ एक बात मैं कह दूं कि जो शरीयत के तकाजे हैं रिश्तेदारों से मिलने में, जहां जहां पर्दे का मामला है उसको जरूर आप मलूज खातिर रखें कि यार सारे रिश्तेदार हैं कोई बात नहीं, मिलकर बैठे हैं, मिलकर खा रहे हैं, वो बैरियर रहेगा। उसके अलावा बाकी आप शरीयत के तकाजों के मुताबिक जरूर मिलें और ये सिला रहने की तो बात ही जबरदस्त है। कुछ कहना चाहेंगे इरफान भाई?
जी मैं ये अर्ज करना चाहूंगा कि माशाल्लाह ईद के हवाले से ये प्रोग्राम रखा गया है। अमीर अहले सुन्नत दामत बरकातहुम अलिया बड़ा प्यारा जहन देते हैं, जैसा कि अभी मौजू भी चला था कि ईद वाले दिन जो है हमें गुनाहों से बचना है और नेकियों में गुजारना है। अल्हम्दुलिल्लाह अमीर अहले सुन्नत दामत बरकातहुम अलिया ने मदनी काफले का जहन दिया है।
ये मैं ये बात मेरी रह गई थी और ये बहुत जबरदस्त ये अच्छा अब उसका जवाब मिल गया लोगों को। कुछ लोग मुझे कहते थे यार पूरा महीना एतिकाफ किया है, ये तीन दिन ईद वाले तो घर पे गुजारने थे, कहते तीन दिन मदनी काफले में जाओ और ईद के मदनी काफलों पर इंफसाइज है दावत इस्लामी में। तो कुछ लोग कहते थे यार ईद के दिन तो काफले में ना भेजें किसी को। ये अमीर अहले सुन्नत है ना, ये कमाल के माहिर नफ्सियात हैं, इनको इतनी बारीकियां पता हैं कि ये तीन दिन अगर ये बंदा गुनाह से बच गया ना, ये यानी दूसरे लफ्जों में सोचे कि सैलाब आएगा, हमें पता है गुनाहों का सैलाब आएगा, अब आप सैलाब के रास्ते से हट गए, मस्जिद में जाके बैठ गए, तीन दिन के बाद आप आए तो सैलाब गुजर गया, अब सब लोग रूटीन पे, कोई कारोबार पे चला गया, कोई नौकरी पे चला गया, कोई स्कूल कॉलेज, सब लोग लाइफ स्टाइल नॉर्मल हो गया। तो वो सैलाब से अगर बचना है, अगर तो घर में है तो इबादत का सिलसिला जारी रखें। और सबसे बेस्ट तरीका जो हमारे इरफान भाई ने याद दिलाया, इसलिए शायद बहुत सो को आज जवाब मिल जाएगा कि दावत इस्लामी में क्यों ये नारा लगाया जाता है कि ईद के तीन दिन मदनी काफले में गुजारें, क्योंकि वो जानते हैं कि यही वो तीन दिन है जिसमें शैतान अपना जिसको कहता है पूरा जोर लगा देता है। चले नाजरी हमारी तरफ से भी दावत कबूल कर लें, अगर आज ईद का पहला दिन है तो अगले तीन दिन के लिए आप मदनी काफले की नीयत कर लें तो इंशाल्लाह ये ईद की एक और खुशी का जो है वो अंदाज हो जाएगा। सुभान अल्लाह
माशाल्लाह, कई आशिकान रसूल एक माह का एहतिकाफ भी करते हैं और अमीर और फिर चांद रात से मदनी काफले में सफर
करते हैं। क्या बात है माशाल्लाह। हम अहमद भाई से बात करते हैं, अहमद भाई माशाल्लाह आप कैसे वैसे नॉर्मल ईद मनाते हैं?
सबसे पहले तो एक दिन ईद चांद रात से ही जो है ना बच्चे जो भी होते हैं ना
बहुत एक्साइटेड होते हैं,
एक्साइटेड होते हैं और कपड़े पहले से ही जो है ना निकाल के रखते हैं अपने, सुबह ये पहनना है और आप जैसे ईद की नमाज पढ़ के आएंगे तो हम फिर अपनी फैमिली से मिलने के लिए जाएंगे। लेकिन ईद की नमाज पढ़ने के बाद मैं ऐसा सोचता हूँ कि पहले हमें कब्रिस्तान जाना चाहिए।
वाह वाह,
जो हमारे साथ नहीं है उनसे पहले मुलाकात करें, उनको वहाँ पहले अपना सलाम पेश कीजिए और फिर उसके बाद अपने जो
बड़ा बड़ा प्यारा काम है और ये अच्छा काम है ईद वाले दिन कब्रिस्तान जाना। और बड़ा जिसको कहते हैं ना कि हार्ट टचिंग जुमला का है कि वो जो हमारे साथ नहीं है ईद के दिन उनसे मिलने जाए। वाकई मैं ये बात तो यकीनन हमसे ज्यादा कौन जानता है कि जिसके माँ बाप नहीं है वो ईद वाले दिन कितना याद आते हैं। तो बहरहाल माँ बाप की कदर करो जिनके पास माँ बाप हैं और जब वो चले जाते हैं तो खास तौर पर इन दिनों बड़े याद आते हैं, चाहे वो रमज़ान हो, चाहे वो ईद हो, चाहे वो बड़ी रातें हों, क्योंकि वो जो उनके साथ एक अटैचमेंट होती थी, जो मोहब्बतें मिलती थी, जो दुआएं मिलती थी, अल्लाह करीम हम सब के माँ बाप की मगफरत फरमाए। और मैं आपसे भी कहूँगा कि जिनके माँ बाप चले गए, रिश्तेदार चले गए, ज़रूर कब्रिस्तान जाया करें और उनके लिए दुआएं भी करें और अच्छा फिर उनके लिए इसाले सवाब का भी इंतज़ाम करें। तो बहुत ज़बरदस्त आपने बात
चला इतनी देर से। अभी इरफान भाई ने गले मिलने का जिक्र किया, इन्होंने रिश्तेदारों से मिलने का जिक्र किया, इन्होंने कब्रिस्तान जाने का जिक्र किया, सबके माशाल्लाह अपने अपने व्यूज़ हैं और सबके अपने अपने एक्सपीरियंस हैं। मैं आपसे एक सवाल ये पूछना चाहूँगा कि आप अलैहिस्सलाम जो है ना उनकी आदत करीमा क्या थी, ईद आप अलैहिस्सलाम किस तरह गुजारते
हैं? सुभान अल्लाह, नबी पाक की बहुत सारी सुन्नतें और प्यारे आका के तरीके किताबों में लिखे, जैसे ईद उल फितर है तो उसमें यह है कि कुछ खाकर या मीठा खाकर ईद के लिए जाएं, फिर तकबीर आहिस्ता आवाज़ में पढ़नी है, जब बड़ी ईद को जाते हैं तो बड़ी आवाज़ में तकबीर पढ़नी है। फिर नबी पाक का भी अंदाज था कि ईद के लिए जाते हुए एक रास्ते से जाते, वापसी दूसरे रास्ते से तशरीफ लाते, ताकि दुनिया को पता चले, वहाँ के लोगों को पता चले कि मुसलमान कितनी बड़ी तादाद में है। फिर उसके बाद मुआनका करना, मुलाकात करना, लोगों को मुबारकबाद देना, तो ये सरकार दो आलम अलैहिस्सलाम का तरीका। लेकिन ये बात वही आ जाती है कि हमारी खुशियाँ जो है ना आसिफ भाई, एक मेरा दर्द है, मैं चाहता हूँ आज इसको हम थोड़ा सा डिस्कस करें मिलकर, हल्की सी बात इस पर हुई थी, थोड़ा इसको और एलोबरेट करते हैं कि ये पता नहीं क्या शैतान ने गेम की है हमारे साथ कि जब भी हम खुशी मनाते हैं ना पता नहीं क्या खप्त सवार हो जाता है कि उस खुशी में अल्लाह को नाराज करने वाला काम कहीं ना कहीं से ऐड कर देते हैं। अब ईद بڑی انعام کا دن ہے، یعنی اس دن تو مغفرت تقسیم کرنے کے وعدے ہیں، مگر اس دن گانے باجے ناچ گانے روڈوں پہ آپ دیکھتے ہیں اسپیکر لگ جاتے ہیں، لوگ بے حیائی کی طرف جا رہے ہوتے ہیں، فلموں کی ٹکٹیں بک ہو جاتی ہیں۔ اچھا عید میں یہ ہوا، اچھا اب آگے چلتے ہیں برتھ ڈے۔ پہلے تو اولاد کی بڑی تمنا ہے، بڑی دعاؤں سے اولاد ہوئی، اولاد ہوئی تو اس کی جو پارٹی کی اس میں کوئی نہ کوئی گانے باجے ناچ گانے ہو گئے، برتھ ڈے ہوئی تو جناب برتھ ڈے کے اندر کوئی نہ کوئی غلط کام کرنا ہے۔ اچھا جناب شادی ہوئی، اللہ اکبر، پہلے تو ماں باپ کتنی دعائیں کرتے ہیں بچوں کی شادی ہو جائے، اللہ اچھا رشتہ دے دے، جیسے ہی شادی ہوئی تو شادی کے تو اتنے فنکشنز اور ایسے ایسے کام غلط ہونا شروع ہو گئے کہ میں کہوں تو غلط نہیں ہوگا کہ کون سا گناہ ہے جو شادی میں اب نہیں ہو رہا۔ پھر آگے چلے نیا گھر اللہ نے دیا، اللہ نے دیا نا، نعمت ملی، اس نئے گھر میں دوستوں کو بلانا ہے تو کوئی ایسا کام کرنا ہے جس میں رب ناراض ہو جائے۔ نیا بزنس شروع کیا، کوئی انوگریشن ہے، چاہے آپ کے جناب پروجیکٹ کی انوگریشن ہے، کوئی آپ کی دکان کی انوگریشن ہے، افتتاح ہے، تو اس میں بھی بعض اوقات ایسے کام ہو رہے ہوتے ہیں جو نہیں ہونے چاہیے۔ تو یہ کہاں سے شیطان نے گیم کیا ہے کہ عقل کیا کہتی ہے کہ جب جو مجھے دینے والا ہے اس کا میں تھینکس کہوں گا، اس کا شکریہ ادا کروں گا، نہ کہ اس کو ناراض کروں گا۔ تو ہم اتنے عجیب ایک دورائے پہ آ کے کھڑے ہو گئے ہیں کہ خوشی اور گناہ یہ ساتھ ملا لیا ہم نے۔ آج اگر ایک میسج لے لیں نا ناظرین، میں سمجھتا ہوں میرا یہ پروگرام قبول ہو جائے گا، پروگرام وصول ہو جائے گا، کہ آج ایک میسج لے لیں کہ وہ کیسی خوشی ہے کہ میں تو خوش ہو رہا ہوں، میری فیملی خوش ہو رہی ہے، میرے دوست خوش ہو رہے ہیں، اور میرا رب ناراض ہو رہا ہے، مجھے خوشی دینے والا ناراض ہو رہا ہے، باقی ہم انجوائے کر رہے ہیں، یہ کیسی خوشی ہے؟ مجھے اس کا جواب دے دیں۔ ایک نیت کر لو آج، میں خوشی آئندہ ایسے مناؤں گا کہ میں بھی خوش، میرے بچے بھی خوش، اور میرا رب بھی راضی۔ سمپل از دیٹ، اور اس فارمولے میں رانگ کچھ نہیں ہے۔ اچھا جب اللہ کو راضی کر کے خوشی بنائیں گے نا، شکر کر کے بنائیں گے، تو اللہ کیا فرماتا ہے، لئن شکرتم لازیدنکم، تم میرا شکر ادا کرو میں تمہیں اور عطا کروں گا، یعنی اٹ مینس میری خوشیاں ملٹی پلائی ہونا شروع ہو جائیں گی۔ ہم نے یہ دیکھا ہے کہ بہت سارے لوگ خوشیاں مناتے ہیں، بڑا انجوائے کرتے ہیں، گانے باجے ہلا گلا بے حیائی، تھوڑے دنوں بعد ان کو اس خوشی کو نظر لگ جاتی ہے، شادی کی تو اولاد نہیں ہو رہی، بچی پریشان ہے، یار میں نے اتنا بڑا کروڑوں روپے خرچ کیے تھے اور بچی اپنے گھر میں خوش نہیں۔ بس تم نے اس شادی میں رب کو کتنا ناراض کیا تھا، تم نے اس کاروبار کے شروع کرنے میں کتنا ہنگامہ ڈھول تماشا کیا تھا، کاروبار بیٹھ گیا۔ اگر اسی کاروبار میں تم اللہ کا شکر ادا کرتے ہیں، ذکر اذکار کرتے، اللہ رسول کی باتیں کرتے، قرآن خوانی کرتے، غریبوں کی مدد کر دیتے اتنے پیسوں میں۔ اچھا بھائی اس پہ کچھ بات کریں، مجھے تو ابھی پتا چلا ہے کہ کراچی کی بات ہوئی ہے کہ پچھلے دنوں یہ ٹرینڈ چلا ہے کہ ایک ایک شادی میں ایسے ایسے گلوکار اور ایسے ایسے اداکار بلوائے جا رہے ہیں کہ ایک ایک فنکشن میں ان کو فنکشن پرفارم کرنے کے 1.5 کروڑ روپے دیے جا رہے ہیں۔ اب آپ بتائیں اس میں تو کتنے بچوں کی شادیاں ہو جائیں گی۔
بات تو آپ ٹھیک کر رہے ہیں، اور یہ میں تو سمجھتا ہوں یہ آج کی بات نہیں ہے، یہ کافی عرصے سے چلا آ رہا ہے، اور پہلے لاکھوں میں لوگ کرتے تھے، اب کروڑوں میں کر رہے ہیں،
دکھلاوا بھی بڑھ گیا ہے،
دکھلاوا بہت زیادہ بڑھ گیا
ہے، تو میں نے بھی کرنا ہے۔
اور پھر آپ ایک لوگ پتہ نہیں ایک ذہن بن چکا ہے کہ ایک سمبل بن گیا ہے کہ یار اس کی مطلب میری بچوں کی شادی میں فلانا گلوکار آنا چاہیے، اتنے کروڑ وہ لیتا ہے، کیونکہ ہر بڑے گلوکار کے اپنے ایک پرائز فکس ہے، ریٹ ہے، تو وہ اس کے پرائز سے جو ہے نا اس کا ویلیو کاؤنٹ ہو جاتا ہے کہ یہ ایونٹ کا ایونٹ کتنا بڑا ہے، صرف کروڑ روپے تو اس نے گلوکار کو دیے ہیں، باقی جو ہال کے پرائز ہیں، جو کھانے پہ خرچہ ہے، تو یہ آج کا نہیں ہے، یہ ہر دور میں چلا آ رہا ہے اور چل رہا ہے۔ لیکن اللہ ہمیں ایسا تقویٰ نصیب کرے جو آپ بتلا رہے ہیں۔
سمپل ہے رضا صاحب، یہ تو لاجک، میں اس میں چاہوں گا آپ میں سے کوئی بھی بات کریں کہ یہ سمپل ہے، مجھے بتائیں یہ کتنا سمپل فارمولا ہے کہ جو مجھے خوشی دینے والا ہے میں وہ کیسی خوشی بنا رہا ہوں کہ میں اس کو ناراض کر رہا ہوں۔ بس آپ یہ چیک کر لیں ناظرین، سیلیبریٹ کریں، سیلیبریشن میں خوشی میں اللہ کو ناراض نہ کریں، سمپل فارمولا۔ اختر بھائی آپ بتائیں عید کیسے گزارتے ہیں، اور اس موضوع پر بھی کچھ بات کرنا چاہیں تو۔
وہی روٹین ہے سب ہماری، پرانی عید کی نماز، اس کے بعد سب سے پہلے والد صاحب کی کئی سالوں سے روٹین ہے، وہ میری بہن کے گھر جاتے ہیں۔
اچھا ماشاءاللہ،
پھر وہ اپنی بہن کے گھر جاتے ہیں۔
اچھا ماشاءاللہ،
اور پھر
بیٹی کے گھر، پھر بہن کے گھر، ماشاءاللہ۔ ہماری میمری کہتے ہیں نیانیوں پہلا، ہاں یہ بھی ہمارے ماشاءاللہ بزرگوں کا ایک طریقہ ہے، نیانیاں ہمارے یہاں بہنوں کو، یہ بہنیں پہلی، بچیاں پہلی، یعنی بچیوں کو وہ نا ترجیح دی جائے، تو یہ بھی اسلام کا طریقہ ہے۔ یہاں ذرا بعض اوقات کچھ خاندانوں میں قبیلوں میں بڑا ڈیگریڈ کیا جاتا ہے کہ اور بچی تو اور بیٹی ہے نا، بیٹا پہلے، بیٹے کو سپورٹ زیادہ، بیٹے کو جناب محبت زیادہ۔ نہیں جناب، بچیوں کو شفقت دیں، بچیوں کو پیار دیں، انہیں حوصلہ دیں۔ سبحان اللہ، کنٹینیو کریں۔
اس کے بعد پھر قبرستان کی روٹنگ ہے، اور اس سال آپ کو پتا ہے کہ سب سے بڑا ایک حادثہ ہوا ہے آپ کے نالج میں۔
بالکل پتا ہے، میں
میری والدہ کا یہ سال انتقال ہوا ہے، اور 50 سال کے بعد میں پہلی عید ہوگی جس میں میری والدہ نہیں ہوگی۔
انشاءاللہ اللہ آپ کی والدہ کی بے حساب مغفرت فرمائے، اور یہ کرم میں بہت اچھی طرح جانتا ہوں، اور میں اس ٹاپک کو زیادہ پرولونگ نہیں کرنا چاہتا, ورنہ ظاہر ہے کہ یہ ٹاپک ایسا ہے کہ ہم سارے جذباتی ہو جاتے ہیں, اور میں چاہتا ہوں کہ عید کے دن ہمارے چہروں پر مسکراہٹ رہے ہیں. لیکن یقین کریں, جس کے بھی گھر میں ماں باپ نہیں ہے نا, وہ عید والے دن ضرور انہیں یاد کرتا ہے, اور تھوڑی دیر کے لیے جو ہے نا وہ بہت الون فیل کرتا ہے. اور اختر بھائی کی والدہ میری بھی والدہ کی طرح ہی تھیں, اور مجھ سے بھی بہت پیار کرتی تھیں. اللہ ان کو جنت میں اعلیٰ مقام عطا فرمائے اور ان کے درجات بلند فرمائے. جی آپ کچھ فرمانا ہوگا.
میں اس کے بعد بھی روٹین ہے, سب گھر پہ آتے ہیں, اور کیونکہ ابو گھر پورے خاندان کے بڑے ہیں تو سارے ابو سے ملنے پھر گھر پہ آتے ہیں. شام تک یہ سلسلہ میلہ لگا رہتا ہے, بچوں کی روٹین آپ کو پتا ہے, عیدی اور سارے سب چیزیں, تو اسی طرح سلسلہ چلتا ہے بس.
کیا بات ہے. یہاں میں ناظرین ایک اور بات چاہوں گا کرنا, کہ یہ تو ہو گیا ہمارے اپنی فیملی کے ساتھ انٹریکشن. کیا ایسا نہیں ہو سکتا کہ ہم عید کی خوشیوں میں کچھ اور چہروں پر بھی خوشیاں بکھیر دیں, کسی اور کے گھر میں بھی اچھی عید کر دیں؟ ہمارے بچوں کو عیدی بھی دے رہے ہیں, کپڑے بھی زبردست پہنا دیے, تیاری بھی کر رہے ہیں, لیکن کچھ گھرانے ایسے ہیں جی ناظرین جن کے گھروں میں آج عید کے دن بھی اچھا کھانا نہیں بنا ہوگا. ہو سکتا ہے ان کے بچوں نے آج بھی اچھے کپڑے نہیں پہنے ہوں گے, آج بھی کچھ یتیم بچے ہوں گے جن کے سر پر باپ کا سایہ نہیں ہے. تو تھوڑا سا باہر نکلیے, بلکہ باہر نہ نکلیے, تھوڑا سوچ لیجیے. آپ کے اپنے ملازمین, آپ کے اپنے غریب رشتے دار, آپ کے آس پاس پڑوسی, یا کچھ غریب علاقے آپ کے گھر پہ کچھ کام کرنے والے والیاں ہیں. اچھا ایک اور فینومنا پتہ کیا بن گیا ہے, کہ ہم یہ سمجھتے ہیں کہ جو مانگنے نہیں آیا نا اس کو کیا دینا, اس کے پاس ہے اس کا مطلب. یہ ہماری شاید بہت بڑی بھول ہے. اصل جو سفید پوش ہوتا ہے نا, وہ بےچارا قرضہ لے لے گا, وہ ہاتھ نہیں پھیلائے گا. مانگنے والے بہت تھوڑے ہیں, پریشان بہت زیادہ ہیں. آج کل جو پچھلے سال دو سال میں مہنگائی ہوئی ہے, آپ کیا کہیں گے اس بارے میں کہ اتنی مہنگائی ہوئی ہے کہ 20-25-30 ہزار والے آدمی کا تو گزارا ہی نہیں ہے. عید تو اس کے لیے بہت بڑی چیز ہے, عید کے پیسے کہاں سے لائے گا وہ, اس کو پہلے ہی گھر میں. یعنی میں جو سمجھتا ہوں, اف آئی ایم ناٹ رانگ, کہ 20-25-30-35-40 ہزار والا بھی شاید اینڈ آف دا منتھ قرضے میں ہی ہوتا ہے. بڑی مشکل سے وہ دن گن رہا ہوتا ہے کہ کب پہلی تاریخ آئے گی, تو کپڑے کہاں سے دلائے گا؟
بھائی صاحب جیسے آپ کو یاد ہوگا کووڈ کی ڈرائیو میں جب ہم ساتھ ہوتے تھے تو آپ نے کہا تھا کہ ان لوگوں کے فون آئے جو اچھے خاصے سیٹ لوگ تھے اور اچھی سیلری والے لوگ تھے, وہ بھی پریشان.
مجھے
وائٹ کالر تو آج بہت زیادہ پریشان.
ایک کال بھولتی نہیں آصف بھائی, جب کووڈ کے زمانے میں دعوت اسلامی راشن تقسیم کر رہی تھی نا, ایک کال مجھے آئی اور اس نے مجھے ہلا کے رکھ دیا. کہ اس بندے نے کہا کہ ہماری میری 48,000 سیلری تھی, بڑی اچھی زندگی گزار رہا تھا, میں خود اللہ کی راہ میں خرچ کرتا تھا, مگر 6 مہینے سے آفس ہی بند ہے اور سیلری نہیں مل رہی ہے, کام سے نکال دیا گیا ہے, اور اب ایسی پوزیشن ہے کہ کھانے کو گھر میں کچھ نہیں ہے. اگر آپ نے میرے گھر پہ راشن بھیجنا ہے تو پلیز برابر والوں کو بھی پتا نہ چلے, ورنہ نہ بھیجیے گا. یعنی جو سفید پوش ہوتا ہے نا اس کے لیے جان نکل جاتی ہے. لیکن میں یہاں ایک مشورہ دوں گا, آپ کو بھی دوں گا, میں اپنے آپ کو بھی مشورہ دے رہا ہوں اور میرے ناظرین کو بھی دے رہا ہوں. ہم یہ کیوں سوچتے ہیں کہ ہمارے ملازمین, ہمارے غریب رشتے دار آئے نہیں ہیں مانگنے تو وہ سفیشینٹ ہوں گے؟ وہ اس لیے نہیں آئے کہ ان کی زبان نہیں اٹھی ہے. اگر اللہ نے آپ کو نوازا ہے, میں ایک آپ کو مشورہ ویسے ہی دے دیتا ہوں, آپ اگر انولپ بنا لیں اور 10-10 ہزار, 5-5 ہزار اللہ نے نوازا ہے تو 20-20 ہزار اپنے رشتے داروں کے لیے بغیر ان کے کہے عیدی کا لفافہ بھجوا دیں, تو کیا ان کے چہروں پہ مسکراہٹ نہیں آئے گی؟ کیا وہ اپنے بچوں کو جو سوچ کے رکھا تھا کہ یار یہ چیز دلانی تھی وہ دلانی دیں گے؟ ہمیں شاید اتنا فرق نہ پڑے. اللہ نے بہت سو کو بہت نوازا ہے. خدا را عید وہ ہے کہ کسی کے چہرے پہ مسکراہٹ آ جائے. میرے بچے تو ہر عید پر اچھے کھانے کھاتے ہیں, ہر عید پر اچھے کپڑے پہنتے ہیں. کیا میں نہیں کہتا آپ 50 گھر, اگر اللہ نے نوازا تو 100 گھرانے آپ اسپانسر کریں, کم از کم ایک گھر میں تو عید کروا دو یار, کم از کم ایک گھر میں تو خوشیاں کروا دو, اس کے گھر میں اچھا کھانا بن جائے. اچھا ہم بعض اوقات جو ہے نا چیزیں بھیجتے ہیں, میرا ماننا یہ کہ کیش دے دیں. ہو سکتا ہے اسے کپڑے لے لیے ہوں, کھانے کی ضرورت ہو سکتا ہے کھانا پک گیا ہو, کپڑے نہ آئے ہوں, ہو سکتا ہے ان کو کچھ اور چیز چاہیے, آپ جو بھیج رہے وہ پہلے ان کے پاس ہو. تو کیش بہترین تحفہ ہے آج کے دور میں, کہ ان کی ڈیزائر کے مطابق, ان کی خواہش کے مطابق وہ جو ہے نا وہ اپنی عید منا لیں. جو ابھی آصف بھائی بات کر رہے تھے نا, اس میں جو خرچے کا ایک آپ بتا رہے ہیں, میں ایک صاحب سے ملنے گیا. آصف بھائی کبھی کبھی جو نا عام بزنس مین بھی ایسی بات سکھا دیتے ہیں نا, بات ایسی کر جاتے ہیں کہ کلک کر جاتی ہے. اس بندے نے کہا کہ میں اپنے ہر بچے کی شادی میں 2-3 غریب بچوں کی شادیاں کرواتا ہوں. میں نہیں کرتا بڑی دعوت, میں نہیں کرتا کوئی بھی فنکشن, میں نے اپنے بچوں کو سمجھا دیا ہے بیٹا اگر تم نے زندگی بھر خوش رہنا ہے نا تو اپنے ساتھ 2 دعا کرنے والے خاندان بسا لو. اب وہ میاں بیوی جن کی بہنیں شادی کرائی ہے نا, وہ ساری زندگی میرے اس بچے کو دعائیں دیتے ہیں. اب یہ کتنا اچھا طریقہ ہے کہ کروڑ کروڑ, 2-2 کروڑ, 4-4 کروڑ دعوت پہ خرچ کرنے کی بجائے اگر اسی بجٹ میں ہم کچھ غریب بچوں کی بچیوں کی شادیاں کروا دیں, تو وہ آپ کے بچے کی شادی کے ساتھ ان کی شادی ہوئی ہے, وہ خاندان خوش ہے, آپ کی اولاد خوش ہے, آپ کی فیملی خوش ہے. یہ جو سائملٹینیسلی کام ہوتے ہیں نا, یہ بڑے کمال کے کام ہوتے ہیں. اسی طرح ایک اور صاحب ہمارے ہیں, بہت اچھے دوست ہیں ہمارے, उन्होंने बड़ा अच्छा प्लान किया, उन्होंने कहा मैं नया घर बना रहा हूँ, जिस दिन घर का मैंने काम शुरू किया साथ मैंने मस्जिद का काम शुरू किया, मेरा घर और अल्लाह का घर साथ बनना चाहिए ताकि ये घर की बरकत से मेरा ये घर आबाद रहे। लुक एट द वे ऑफ थिंकिंग, ये भी तो थिंकिंग है ना। अगर आप इसी तरह गौर करते जाएं कि मिसाल के तौर पर मैं मशवरा देता हूं, आप चाहते हैं आपको बड़ी बीमारियां ना हो, आपके बच्चों को बड़ी बीमारियां ना हो, आप लोगों का इलाज कराना शुरू कर दें इस नीयत के साथ कि अल्लाह मैं इनका इलाज करा रहा हूं, मुझे इन बड़ी बीमारी से बचाना। मुझे एक साहब का अमेरिका से कॉल आई, मुझे कहते हैं दावत इस्लामी कुछ आंखों के मरीजों पर काम कर रही है, मुझे वो काम करना है। मैंने कहा हम तो बहुत सारे मरीजों का इलाज कराते हैं, आंखों के मरीज भी हैं। अच्छा, इत्तेफाक ये था आसिफ भाई, उसी उन्हीं दिनों में मुझे दो आंखों के मरीज जिनकी आंखों का बेचारों का बॉल ही खराब हो गया था, 4.5 लाख रुपए खर्चा था। तो मैंने उस बेचारे, अच्छा वो थे भी आलिमुद्दीन, उनकी तस्वीर भेजी कि भाई इनका काम है, कहा फौरन मुझसे पैसे मंगवा ले। थोड़ी देर बाद एक और, कहा फौरन मंगवा ले। मैंने कहा मुझे तजस्सुस हुआ, मैंने कहा ये आंखों को क्यों पकड़ लिया इसने भाई, कोई वजह तो बताओ, अमेरिका में होते हो। मैंने उनसे वजह पूछी, कहते मेरे बहुत करीबी दोस्त की सडनली आंख चली गई, कुछ भी नहीं था, अल्लाह ने इतना नवाजा है वो नबीना हो गया। मैंने सोच लिया कि अगर इस आफत से बचना है ना तो मुझे आंखों का इलाज करवाना चाहिए। लुक एट द वे ऑफ थिंकिंग यार, कितनी अच्छी सोच है। यानी आप अगर ये चाहते हैं, मुझे एक साहब मिले कहते हैं जो है ना औलाद नहीं है हमारे पास, दुआ कर दें। तो मैंने इसको कहा यार दावत इस्लामी में माशाल्लाह, क्योंकि मैं चूंकि मेडिकल को भी दावत इस्लामी के देखता हूँ, तो हमारी कई इस्लामी बहनें हैं और हजारों की तादाद में है जो काम कर रही हैं, नेकी की दावत दे रही हैं। उनके साथ जब प्रेगनेंसी का मामला होता है तो उनके पास बाज़ औक़ात कमी होती है इलाज के लिए, पैसों की जरूरत होती है। तो अब पता नहीं क्या मेरे दिमाग में, मैंने कहा एक काम करो यार आप, है ना अल्लाह ने बहुत नवाजा है आपको, आप 25-50 डिलीवरी जो केस है ना उसको स्पॉन्सर कर दो, आप किसी के यहाँ औलाद होने में मददगार बन जाओ, अल्लाह उस बरकत से आपको औलाद अता फरमा देगा। तो ये वो थिंकिंग है कि अगर मैं और आप अगर ये सोच लें कि हमारे आसपास आफतें हैं, हमारे आसपास लोग बड़ी बड़ी बीमारियों में हैं, अगर मैं और आप चाहते हैं कि हम आफतों और मुसीबतों से बचें, ये हदीस में भी तो है ना कि सदका बीमारियों को टालता है, तो लेट्स मूव फॉरवर्ड। आज मेरा ये पैगाम ले लें, थोड़ा सा आज ही कर लेना, हाँ ईद का पहला दिन है ना, आज ही कोशिश कर लो यार, किसी के घर में ईद कर दो, किसी के घर में खुशी फैला दो।
भाई साहब ये जो है जैसे आपने फरमाया, अपने इस तरह के जो नादार लोग हैं, गरीब लोग हैं, उनकी मदद करने के हवाले से बाज़ों का जहन में इतनी कन्फ्यूजन रहती है यार, इस ये बंदे को हमें हेल्प कर रहा हूँ, पता नहीं ये इसका हकदार है नहीं है वॉट एवर।
देखिए मैं ज़कात की तो बात ही नहीं कर रहा ना,
नहीं मैं तो उसकी हेल्प की बात कर रहा हूँ। जैसे आप मेरे जहन में एक चीज आई कि जैसे हमारा दावत इस्लामी का एक इदारा है FGRF, अगर आप समझते हैं कि भाई मुझे हेल्प ही करनी है किसी को, आपको ऐसे कोई बंदा नहीं मिल रहा या ऐसा कोई, तो हम FGRF के थ्रू भी ये काम कर सकते हैं।
बिल्कुल कर सकते हैं, लेकिन मैं सच्ची बात है आज ये जहन बना के बैठा हूँ कि मुझे दावत इस्लामी के लिए आपसे चंदा आज नहीं मांगना ईद वाले दिन। मैं चाहता हूँ आप खुद आगे बढ़ के अपने रिश्तेदारों की कफालत करें, आप अपने पड़ोसियों की किफालत करें, क्योंकि हम सब जगह नहीं पहुंच सकते। हाँ अगर आप नहीं पहुंच पा रहे तो वी आर हेयर टू हेल्प यू, वरना सब अपने अपने फैमिली का ख्याल रख लेना, पूरे माशरे का ख्याल हो जाएगा, हम सब ये ख्याल करें जी।
भाई साहब मैं चाहूंगा एक चीज, आप जैसे माशाल्लाह कह रहे थे अभी कि ईद के 3 दिन हमें बचना है शैतान के अटैक से, मेरी रिक्वेस्ट आपसे ये है कि आप 4 रास्ते लोगों को है बचे, असल तो 4 रास्ते शैतान अटैक करते
हैं। बिल्कुल सही कह रहे हैं, हमारे ना हम मौलवी लोग हैं ना, बयानात करने वाले, हमारे टॉपिक्स बंधे हुए होते हैं। अभी हम लोग जो आप देखेंगे ना बयानात, जितने पहले अशरे में हम कर रहे होते हैं, हम लोगों को मोटिवेट कर रहे होते हैं कि तरावी मत छोड़ना, रोजे मत छोड़ना, इबादत करना और गुनाह मत करना। जैसे ही दूसरा अशरा आ जाएगा हमारे टॉपिक चेंज हो जाएंगे कि भाई अब आखिरी अशरा आ रहा है, उसमें आपने इतिकाफ करना है, उसमें आपने जनाब लैलतुल कद्र की तैयारी करनी है। आखिरी अशरा आ जाएगा तो अब हमारा फोकस चेंज हो जाता है कि देखो रमजान खत्म हो जाए तुम छोड़ के मत चले जाना। तो अल्हम्दुलिल्लाह दावत इस्लामी के इज्तिमात में बयानात में मदनी चल पर कंटिन्यू ये प्रोग्राम चल रहे होते हैं, बल्कि लैलतुल जायजा जो आपने रात कही ना, वो रात तो इतनी मुबारक रात है कि वो अफजल रात है, इनाम मिलने की रात है, मगर उसी रात को ही लोग गुनाह शुरू कर देते हैं। बल्कि कहने में मजा नहीं आ रहा अख्तर भाई, लेकिन होता यह है कि मगरिब की नमाज पढ़ी है मस्जिद में और चांद का ऐलान हुआ तो इशा भी नहीं पढ़ी है, यानी मतलब ये कौन सा पैसेज है यार, यानी तुम्हें इतना जल्दी थी भागने की मस्जिद के, कोई कैद थे क्या, क्या ये बंधे हुए थे हाथ के यार बस रमजान में पढ़नी थी, अब चांद नजर आ गया तो नहीं पढ़नी। हम मुसलमान हैं प्यारे इस्लामी भाइयों, रमजान के अलावा भी नमाज फर्ज है, इस बार तो चैलेंज करो शैतान को कि कुछ भी हो जाए इंशाल्लाह हमने तुम्हारी बात नहीं माननी, हमने नमाजों की पाबंदी करनी है इंशाल्लाह। और दावत इस्लामी है ना आपके पास, आपको अगर इंटरटेनमेंट चाहिए, आपको जनाब एक इंजॉयमेंट चाहिए, देखे ना हम कितना सॉफ्ट प्रोग्राम कर रहे हैं, ऐसे बहुत सारे प्रोग्राम मदनी चैनल पर 3 दिन चलेंगे, बच्चों के प्रोग्राम चलेंगे, इनामात होंगे, सवाल जवाब होंगे, आपको आउटडोर शूट्स हम दिखाएंगे। ये क्यों करते हैं हम लोग सवाब के लिए कि आप गुनाह वाले चैनल की तरफ ना जाएं, आप गुनाहों की तरफ ना जाएं, आप बस हमारे साथ रहें, मदनी चैनल देखते रहें और दीन की बातें सीखते रहें। हमारे एक भाई और भी मौजूद है, नवीन भाई क्या कहेंगे?
बिल्कुल सारी बहुत अच्छी बातें हुई हैं, बहुत सीखने को भी मिलती हैं, और वही ईद वाले दिन सारी پریکٹیکل وہی ہوتا ہے، سب اٹھتے ہیں، نماز پڑھتے ہیں، بچوں کی ساری خوشیاں. اب رمضان میں کیا ہوتا ہے کہ بچوں سے اتنا انٹریکشن نہیں ہوتا، آفس سے آتے ہیں پھر تراویح پہ چلے گئے، پھر آئے وہ سو گئے، تو عید والے دن ایک تھوڑا ملنا جلنا اچھا ہو جاتا ہے، ایک فیملی گیدرنگ اچھی ہو جاتی ہے. تو مطلب یہی ہے، آصف بھائی نے بہت اچھی بات کری کہ ہم لوگ چھوٹے تھے تو ہم جایا کرتے تھے، وہ چیز اب ہم مس کرتے ہیں، اب ہم لوگوں کو لے کے جانا چاہیے ویسے اپنے بچوں کو بھی. تو یہ ایک بہت اچھی آصف بھائی نے بات کی ہے.
یہ جو آپ نے بات کی نا کہ ہمیں اپنے بچوں کو لے جانا چاہیے، میں سمجھتا ہوں کہ بہت ساری روایات وہ ہیں جو ہمارے والدین نے ڈالی تھی اور اب نئی جنریشن اس سے دور ہو رہی ہے. ہمیں اگر اس کو کنٹینیو کرنا ہے نا تو ایز اے بگ اب ہمیں یہ کام کرنے ہوں گے. میں ابھی ایک جگہ بیٹھا تھا، اب آج کل جب ہم ڈونیشن کے لیے بھی جاتے ہیں تو کسی ینگسٹر سے ملے نا، حالانکہ ایسا نہیں وہ ینگسٹر کو 10 سال کا ہے، وہ 20 سال کا ہوگا، 25 سال کا ہوگا، کہ جناب ہم آپ سے آئے ہیں چیریٹی کے لیے، ڈونیشن کے لیے. وہ تو دادا ابو کرتے ہیں، وہ ابو کرتے ہیں. اچھا فلاں کام نیکی کا کروانا ہے، وہ تو ابو کو پتا ہے. یعنی ہم نے کیا کیا کہ اپنی ینگ جنریشن کو نیکی کے کاموں میں انوالو ہی نہیں کیا. اچھا بھائی آپ کے رشتے دار سے ملاقات، وہ تو ابو کرتے ہیں. نہ رشتے داروں سے انٹریکٹ کروایا، نہ جناب نیکی کے کاموں میں، نہ زکات دینے میں، نہ دین. اچھا پھر کوئی اچھے کام میں بھی انوالومنٹ میں بزرگ کہتے ہیں وہ ہم کر لیں گے، ایسا نہ کریں. آپ یہ سارے کام اپنے بچوں سے کروائیں. ہم نے دنیا سے جانا ہے، اگر ہم چلے گئے اور بچوں کو سکھایا ہی نہیں ہوا تو بچے تو کہیں گے میں تو پتہ ہی نہیں تھا ابو کیا کرتے تھے، دادا کیا کرتے تھے. تو ہم نے اپنے کنٹرول میں چیزیں رکھی ہوئی ہیں، یہ وہ چیزیں ہیں جو بچوں کو ساتھ بٹھا کر کرائیں تاکہ ہمارے جانے کے بعد بھی یہ نیکیاں جاری رہیں. اور میں ایک اور بات کروں احمد، پھر آپ کی طرف آتا ہوں. جو آصف بھائی نے بات کی نا شریعت کیا کہتی ہے، ہمارا ایک پرابلم ہے. والد کا انتقال ہوا، اب ددیال کے سارے رشتے داروں سے تعلق ختم. نارملی کیا ہوتا ہے بھائی، کون تایا اور کون چاچا اور کون سے کزن، کون سی پھوپھی. اچھا ماں کا انتقال ہوا تو خالہ اور یہ والی سائڈ سے ڈیٹیل اور راستہ بند. حالانکہ شریعت یہ کہتی ہے کہ ماں باپ کے مرنے کے بعد ان کا یہ حق ہے کہ ان کے رشتے داروں کے ساتھ اچھا سلوک کیا جائے. اب نام لے ان کا، کون کون تھے میری امی کے رشتے دار، ابو کے رشتے دار کون تھے. ایون اگر شریعت اجازت دے نا پردے کے معاملات کے ساتھ، اگر ماں کی کچھ سہیلیاں تھیں یا ماں کی کچھ ایسی مطلب ماں کا کوئی ایسا رابطہ تھا کہ جن کو والدہ مدد کرتی تھی، تو ہمیں وہ سلسلہ مرنے کے بعد بھی جاری رکھنا چاہیے. شریعت کہتی ہے ان کی روح خوش ہوتی ہے. نبی پاک علیہ الصلوۃ والسلام بی بی خدیجۃ الکبریٰ رضی اللہ تعالیٰ عنہ کے وصال کے بعد ان کی سہیلیوں کو تحفہ بھجواتے تھے، کیونکہ بی بی خدیجہ ان کو بھجواتی تھی. نیت کیا ہوتی تھی کہ ان کی روح خوش ہوگی. لیکن یہ کتنا عجیب معاملہ ہے کہ ہم اپنے ہاتھ میں رکھا کہ ہم ملنے کے رشتے داروں کو، بچوں کو ملایا نہیں، اور ہمارے جانے کے بعد بچوں کو پتہ ہی نہیں کہ رشتے دار کون ہے یا ان سے ملنا کیسے ہے. تو بہت اچھی بات آصف بھائی نے کہی، اور اس کو ہم نے کنٹینیو کرنا ہے کہ ہمیں اپنی ایک تو فیملی جڑی رہے گی اور دوسرا یہ محبت سلامت رہے گی. میں ویسے جس کو یوں کہیں کہ چلے میں کسی اور پیرائے میں بیان کر دیتا ہوں کہ اگر کوئی بچہ اپنے ماں باپ کے انتقال کے بعد ان کے رشتے داروں کو جب کوئی تحفہ بھجواتا ہے نا، اب یقین کریں وہ رشتے دار کہتے ہیں کہ تمہارے ماں باپ نے تمہاری کیا تربیت کی، سبحان اللہ تم نے بیٹا آج بھی ہمیں یاد رکھا ہے. اس کا مطلب کیا ہوا کہ آپ ماں باپ کے جانے کے بعد بھی ان کو دعائیں دلوا رہے ہیں، اپنے ماں باپ کی روح کو خوش کر رہے ہیں. تو یہ نیکی ضرور جاری رکھیے گا. جی احمد صاحب کچھ کہہ رہے تھے.
جیسے آصف بھائی نے بولا کہ انولپ ہوتے ہیں بچوں کے لیے، تو ہماری یہ کوشش ہوتی ہے کہ میری یہ کوشش ہوتی ہے کہ میری دو بیٹیاں ہیں ماشاء اللہ، تو عید سے 2 دن پہلے ہم جب انولپ بھرتے ہیں نا تو ان کے ہاتھ بھرواتے ہیں.
واہ واہ واہ، کس کو کتنے دینے ہیں، بہت اچھی بات.
تاکہ جب بچے جب بڑے ہوں تو لینے دینے میں ان کا ہاتھ جو ہے نا
بڑا رہے. اور یہ بچوں کے ساتھ یہ بھی کرنا چاہیے، کتابوں میں لکھا ہے کہ والدین کا بچوں کے لیے ایک ادب، یعنی والدین کو ایک ادب بچوں کو یہ سکھانا ہے کہ ان کو سخی اگر بنانا ہے نا تو جب بھی آپ چیریٹی کریں، مسجد میں دینا ہے، کسی غریب کو دینا ہے تو بیٹے کے ہاتھ کو بیٹا آپ جا کے دے کراؤ، تاکہ اس کو یہ ذہن بن جائے کہ میرے ابو جو ہیں وہ یہ کام کرواتے تھے تو اب ان کے جانے کے بعد بھی یہ کام کرنا ہے. بچہ بہت کلوزلی ماں باپ سے سیکھتا ہے. اچھا ایک اور اس میں چلے بات چلی رہی ہے اور امید ہے کہ اس سے فائدہ ہوگا ہمارے ویورس کو، کہ اگر ہمارے والدین حیات، ایون اگر ہماری عمر میں بھی ماشاء اللہ ہم سے کئیوں کے والدین یا والد صاحب یا والدہ ہیں، آپ اپنے بچوں کے سامنے ان کی رسپیکٹ کریں، الگ میں نہ کریں، الگ میں ہم بعض اوقات کر رہے ہوتے ہیں، بچوں کے سامنے ان کا ہاتھ چومیں. چاہے ہماری عمر بڑی ہو گئی، ہم دادا بھی ہو گئے، ہاں بچوں کے سامنے ان کے سامنے ان کے لیے کھڑے ہو جائیں، ان کے پیر دبائیں. یہ پریکٹیکلی ٹریننگ ہے کہ میرا والد اپنے ماں باپ کے ساتھ جو کر رہا ہے مجھے بھی اپنے ماں باپ کے ساتھ یہ کرنا ہے. اور بد نصیب ہے وہ والدین جو بچوں کے سامنے اپنے ماں باپ کو جب برا بھلا کہتے ہیں نا، تو یہ مکافات عمل ہے، وہ اپنے بچوں میں دیکھیں گے، بچے بھی نافرمان ہو جائیں گے. آپ پر اپنے بچوں کو اپنا فرما بردار بنانا چاہتے ہیں تو اپنے بچوں کے سامنے اپنے ماں باپ کا ادب کریں، ماں باپ کی رسپیکٹ کریں. اس کا ثمرہ آپ دنیا میں بھی دیکھیں گے اور آخرت میں بھی دیکھیں گے.
عبدالنبی بھائی آپ نے سب سے تو پوچھ لیا، اب آپ اپنا فرمائیں، آپ عید کے دن کس طرح سے ماشاءاللہ سیلیبریٹ کرتے ہیں اس دن کو؟
میرے ساتھ ایشو یہ رہا کہ پچھلے 5-7 سال ہو گئے ہیں کہ تینوں دن عید ٹرانسمیشن کرنی ہوتی ہے. اور ایک دو یا تین سال تو ایسا بھی ہوا کہ میں مدینہ شریف ہوتا تھا اور چاند رات کو میں فلائی کر کے پاکستان آتا تھا اور پھر تینوں دن عید کی ٹرانسمیشن کرنی ہوتی تھی. تو اب آپ پتا ہے آپ کو وہاں سے ٹریول کر کے آئے تو تھکن بھی عروج پر. اور ایک بار تو ایسا بھی ہوا کہ عید کے دن میری فلائٹ لیٹ ہو گئی یا ٹرانسمیشن شروع ہو گئی اور ہم عید کی شام کو میں نے لینڈ کیا اور آتے ہی پھر سیدھا ایئرپورٹ سے ٹرانسمیشن میں شامل ہوا. تو میری تو نارمل عید مدنی چینل پر ہی گزرتی ہے اور پھر تھوڑا سا آرام کر کے گزرتی ہے. میں اس معاملے میں تھوڑا سست رہا ہوں کہ ملا آپ لوگوں سے نہیں مل پاتا, براہ راست مل لیتا ہوں. اللہ میری والدہ کو غریق رحمت فرمائے. میری والدہ کبھی کبھی کہا کرتی تھی کہ بیٹا ملاقات سے زیادہ تو مدنی چینل پر تم سے ملاقات ہوتی ہے, لیکن وہ ناراض نہیں ہوتی تھی, خوشی ہوتی تھی کہ چلو آپ دین کا کام کر رہے ہو. لیکن واقعی ہمیں اپنے رشتے داروں سے ملنا چاہیے. تو الحمدللہ میری عید تو نارمل. ہاں یہ ضرور ہے کہ عید کی نماز پڑھ کے قبرستان والدین کی بارگاہ میں حاضری, اس کے بعد پھر میں مدنی چینل پر آ جاتا تھا. اور پھر لاسٹ ٹائم مجھے یاد ہے کہ تیسری عید کو کچھ بیمار تھے ہمارے ایک دوست, ان کے پاس میں چلا گیا تھا. تیسری عید کو پھر ہم ریلیکس ہو جاتے ہیں کہ بھائی اب ٹرانسمیشن ختم ہو گئی ہے تو پھر کوئی کھانا پینا دوستوں میں, پھر اس کے بعد ہم چوتھی عید کو سمجھ لے ایک طرح سے پراپر عید منا پاتے ہیں کہ چلے ہم سب کے ساتھ کھانا وغیرہ کھا لیا.
آپ کا یہ معمول ہے ماشاء اللہ, آپ جب بھی سفر پہ جاتے ہیں اور سفر سے واپس تشریف لاتے ہیں تو ہم نے اکثر دیکھا ہے کہ آپ والدین کے پاس ضرور جاتے ہیں سلام.
ویسے دیکھیں نا, ویسے بھی جب وہ حیات تھے تو سفر پر جانے سے پہلے امی کے ہاتھ چومے, ابو کے ہاتھ چومے, ان سے دعائیں لیں. تو اب وہ نہیں ہیں تو کم از کم چلیں قبرستان میں جا کر ان سے دعا لے لی. ایک طرح سے ایک تصور ہوتا ہے کہ چلیں ان چیز کی دعائیں لے لوں اور پھر ہم ان کے لیے دعا کریں. تو میں تو بار بار لوگوں کو کہتا ہوں کہ جن کے ماں باپ حیات ہیں قدر کر لو, ورنہ پھر ملنے کے لیے قبرستان جانا پڑے گا. جی فن
آپ سے ایک سوال ہے کہ عید والے دنوں میں لوگ اپنے بھائیوں سے بہنوں سے ملاقات کے لیے تو جاتے ہیں, لیکن ایک کانسیپٹ یہ ہے کہ عید کا دن ہے ملنا ہے, تو کیا اس میں یہ نیت کر کے نکل سکتے ہیں کہ یہ ملاقات کرنا پیارے آقا صلی اللہ علیہ وسلم کی سنت مبارکہ ہے؟
دیکھیے صلہ رحمی کے تو بڑے فضائل ہیں اور رشتہ داروں کے ساتھ اچھا برتاؤ کرنا, اس کی تو احادیث میں زبردست فضیلتیں آئی ہیں. تو صلہ رحمی کی نیت ہو جائے, ملاقات کی سنت کی نیت ہو جائے, جا کر میں سلام کروں گا, نیکی کی دعوت کا موقع ملا تو وہ دے دوں گا, انہوں نے اگر مجھ سے کوئی حاجت پوچھ کی تو میں اس کو پورا کرنے کی کوشش کروں گا, تو بہت ساری نیتیں لے کر آپ جا سکتے ہیں اور اس کا آپ ثواب کما سکتے ہیں.
اچھا میں یہ پوچھنا چاہ رہا تھا کہ اسلام کے اندر عید الفطر کا آغاز کب ہوا اور ہمارے نبی صلی اللہ علیہ وسلم کی کیا عادت مبارکہ ہوا کرتی تھی عید الفطر کے دن, وہ اپنی عید کیسے گزارتے تھے؟
جی ماشاءاللہ رمضان کے روزے 2 ہجری میں فرض ہوئے. جب مسلمان مکے سے مدینہ ہجرت کر کے گئے تو اس کے بعد دوسرے سال رمضان کے روزے فرض ہوئے. ظاہر پھر اس کے بعد یہ عید کے معاملات جو ہے وہ الحمدللہ منائے گئے اور نبی پاک نے ماشاءاللہ عید کا خطبہ بھی دیا, عید کی نماز بھی پڑھائی اور اس کے بعد عید کے بارے میں آداب بھی بیان کیے. اور جیسے میں نے بتایا کہ نبی پاک کے جو طریقہ کار تھا اس سے بھی ہماری بات چیت ہوئی. میں یہ ناظرین سے ایک بات کرنا چاہوں گا کہ عید والے دن ایک اور کام کیجئے کہ کسی یتیم کی کفالت, کسی یتیم کے ساتھ اچھا برتاؤ کیجئے. کیونکہ ایک زبردست حدیث پاک ہے, نبی پاک علیہ الصلوۃ والسلام فرماتے ہیں کہ ایک تو حدیث پاک کا مضمون ہے کہ سب سے بہترین دسترخوان وہ ہے جس دسترخوان پر یتیم ہوتا ہے. تو کبھی اپنے دسترخوان پر یتیموں کو بھی بلا لیا کریں. آپ کے خاندان میں بھی ہو سکتا ہے یتیم ہو, بعض اوقات بالغ ہونے کے بعد وہ یتیم نہیں ہوتا, ورنہ تو ہم بھی جتنے بڑے لوگ ہیں جن کے ماں باپ چلے گئے وہ سارے یتیم کہلائیں گے. تو یتیم نابالغ ہوتا ہے جب تک وہ یتیم ہوتا ہے. اچھا اب اس یتیم کے ساتھ اچھا برتاؤ کیا ہے, اس کی خیر خواہی کی جائے, بلکہ یہاں تک فضیلت ہے ہمارے عرفان بھائی کہ اگر کسی یتیم کے سر پہ کوئی ہاتھ پھیرتا ہے نا تو اس کے ہاتھ کے نیچے جتنے بال آئیں گے ہر بال پر ایک نیکی اسے ملے گی. صرف ہاتھ پھیرنے پر یہ فضیلت. تو کبھی یتیم کے سر پر اچھے طریقے سے ہاتھ پھیر دیا, شفقت کر لی, تحفہ دے دیا, تو آوت اسلامی الحمدللہ یتیم خانہ بنا رہی ہے. جی ہاں مدنی ہوم بنا رہی ہے, آپ یتیم خانے میں بھی اپنا ساتھ دے سکتے ہیں. جب انشاءاللہ وہ آن ہو جائے گا تو اس کے چلانے کے اخراجات, بچوں کے کپڑے بھی ہم نے لینے ہوں گے, ان کو کھلانا پلانا بھی ہوگا, ان کی تعلیم کا بھی انشاءاللہ ہم سامان کریں گے. تو انشاءاللہ جب یہ پروجیکٹ شروع, ابھی تو تعمیرات میں آپ حصہ ملائیں, جب شروع ہو جائے گا تو پھر آپ ہم انشاءاللہ ہو سکتا ہے کہ ایسی اسپانسرشپ بھی ہم نکالیں کہ بھائی آپ کتنے یتیم بچوں کو اسپانسر کرنا چاہتے ہیں تو آگے جا کے اس کو بھی ہم کریں گے. لیکن اگین سب کچھ دعوت اسلامی کر لے ضروری نہیں ہے, آپ بھی تو کریں نا, آپ کے رشتے داروں میں, دوستوں میں, آس پاس یتیم بچے ہوں گے تو اس عید کو ان کا بھی خیال رکھیں. اور آئیے اب ہم بھی کھانے کی طرف چلیں گے اور آپ سے بھی گزارش کریں گے کہ کھانا ضرور کھائیں مگر کھانے کو بھی ضائع نہ کریں. عید کے دن خوشیوں کے دن ضرور ہیں مگر اللہ کے رزق کی ناقدری نہیں کرنی ہے. کوشش کریں سنت کے مطابق کھائیں, بیٹھ کر کھائیں اور کھانے میں بھی کھانا ضائع نہ ہو. تو کچھ کھانے کے آداب اور سنتیں انشاءاللہ, ہم بھی کھانے کی طرف چلتے ہیں تو وہاں انشاءاللہ اس پر ہم ڈسکس کریں گے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. الصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ. بسم اللہ الذی لا یضر مع اسمہ شیء فی الارض ولا فی السماء یا حی یا قیوم بسم اللہ وعلی برکت اللہ الصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ. تو شروع کریں گے انشاءاللہ, سیدھے ہاتھ سے کھائیں گے, نیت کر لیں انشاءاللہ, اور انشاءاللہ کوئی کھانے کا جو ہے نا وہ ضائع نہیں کریں گے, اور سنت کے مطابق تھوڑی دیر جتنی دیر بیٹھ سکتے ہیں, جیسے میں بیٹھا ہوں نا, الٹا پاؤں بچھا کر سیدھا پاؤں کھڑا کر لیں, یہ بھی سنت ہے, اور اس طرح دو زانوں بیٹھ کر بھی کھا سکتے ہیں, لیکن بہتر ہے جس طرح آپ دونوں میں سے کسی میں ایزی فیل کریں, جتنی دیر بیٹھ سکے, پھر تھک جائے تو آہستہ آہستہ اس طرح عادت پڑتی رہے گی نا انشاءاللہ. بسم اللہ الرحمن الرحیم.
بکھرے فضاؤں میں خوشیوں کے رنگ, رب کی عطا ہے مومن کے سنگ, عید کے رنگ.
کھانا جیسے ہم کھا رہے ہیں نا, تو نارملی کوئی چیز دینی ہے, کوئی چیز لینی ہے, تو وہ سیدھے ہاتھ سے دینی ہے. یہ نبی پاک کا طریقہ ہے کہ کوئی چیز لیں یا کوئی چیز دیں وہ سیدھے ہاتھ سے. تو بعض اوقات جو سرو کرنے والے ہوتے ہیں, کھانا پیش کرنے والے ہوتے ہیں, وہ دیکھتے نہیں, الٹے ہاتھ سے دے رہے ہوتے ہیں, الٹے ہاتھ سے لے رہے ہوتے ہیں, تو تھوڑی سی توجہ کی ضرورت ہے, اور انشاءاللہ اس کا بھی اگر اچھی نیت ہوگی تو ثواب ملے گا انشاءاللہ. بسم اللہ. اور ہر ایک لقمے پر جو یا واجد و کہتا جائے گا انشاءاللہ, یہ کھانا پیٹ میں جا کے نور بن جائے گا انشاءاللہ, شفا بھی بن جائے گا, تو اللہ کا ذکر بھی ہوتا رہے گا, اور انشاءاللہ ہم کھانا بھی کھاتے رہیں گے. تو آپ بھی کھانا کھائیے انشاءاللہ, صحت مند کھائیے, اور کوشش کیجئے کہ سنت کے مطابق کھائیے. بسم اللہ الرحمن الرحیم.
مرحبا یا یوم عید, مرحبا یا یوم عید, مرحبا یا یوم عید, مرحبا یا یوم سعید, مرحبا یا یوم عید, مرحبا یا یوم سعید, مرحبا یا عید کے دن, مرحبا عید سعید, رحمتوں کی بخششوں کی آئی ہے کیسی بہار, روزہ داروں ہو مبارک تم کو عید پر بہار, مرحبا یا یوم عید, مرحبا یا یوم سعید.
پہلے میں زمزم شریف پی لوں.
واہ بھائی.
بسم اللہ الرحمن الرحیم.
میرا رخ اس وقت قبلے کی طرف ہے.
سبحان اللہ.
واہ بھائی واہ, ماشاءاللہ.
کرانے شورا کیا, آپ عید کا دن کس طرح گزارتے ہیں ماشاءاللہ؟
اصل میں عید تو چونکہ اول وقت میں ہمارے یہاں اپنے فیضان مدینہ میں جیسے فجر ہو گئی, تو عید کی نماز کے بعد کیونکہ رات تقریباً ہم جاگے ہوئے ہوتے ہیں نا, متقفین بھی رخصت ہو رہے ہوتے ہیں, اور امیر سنت کے ساتھ رات بھر کا کوئی سلسلہ ہمارا جاری رہتا ہے.
چاند رات کو بھی سلسلہ جاری رہتا ہے.
ہاں, چاند رات کو بھی کچھ نہ کچھ ہوتی ہیں ترکیبیں, تو پھر چونکہ جاگے ہوئے ہوتے ہیں تو عید کی نماز کے بعد امیر سنت کے ساتھ کچھ وقت گزرتا ہے وہیں پر, اور اس کے بعد پھر ٹرانسمیشن میں کبھی حاضری کا موقع مل جاتا ہے. اس کے بعد گھر پر کچھ ہمارے یہاں فیملی ممبرس آئے ہوئے ہوتے ہیں, تو کزن وغیرہ, ان کا آنے جانے کا سلسلہ رہتا ہے, تو عید اسی طرح گزر جاتی ہے نمازوں وغیرہ کے معاملات میں.
تو ناظرین, تین دن انشاءاللہ آپ نے مدنی چینل کے ساتھ ہی رہنا ہے, اور شاندار ٹرانسمیشن, یعنی رمضان کے شروع سے ہی عید ٹرانسمیشن پر مشورے شروع ہو جاتے ہیں. تو اتنا کیوں سوچتے ہیں آپ عید ٹرانسمیشن کے بارے میں, اتنی فکر کیوں ہے آپ کو؟ مطلب
اصل میں مقصد ہی گناہوں سے بچانے کا ایک مشن ہے مدنی چینل کا, اور کوشش ہوتی ہے کہ اچھے پروگرام. ابھی بھی میرا خیال ہے کئی آئیڈیاز آئے جس کی طرف ہم نے یہ کہا کہ یار نئے نہیں لائیں, پچھلے سال والا نظام ہے.
اچھا, نیا آئیڈیا, نئی چیز لانے کا,
نئی چیز لانے کا ہی ذہن ہے ان شاء اللہ تعالیٰ. امید ہے کہ ڈسکشن نہیں ہو
ماشاء اللہ,
یعنی جیسے مثلا آپ اور میں دونوں بیٹھے ہیں مدنی چینل پر, تو ہم دونوں کے فیس کو تو مدنی چینل والے دیکھ ہی رہے ہوتے ہیں, لیکن اب ہم دونوں کے ڈسکشن بھی پرانی,
بندے
تو چہرہ بھی پرانا, ڈسکشن بھی پرانی, تو انہوں نے جو اپن کو اتنا وقت دیا, گھنٹہ ڈیڑھ گھنٹہ, تو انہیں کیا ہم نے نیا دیا؟
آج تو ہم چہرے بھی نہیں لے کر آئے.
ہاں ماشاء
اللہ, لوکیشن بھی نہیں لے کر آئے, اور امید ہے کہ ڈسکشن بھی نہیں ہوگی ماشاء اللہ. آج ہمارے تاجران نے مدنی پھول دیا ہے سب عید کے حوالے سے.
اچھا,
اور بڑا زبردست درس دیا باقاعدہ ماشاء اللہ. آصف پرانی بھائی بھی ساتھ تھے, ابھی گئے ہیں تھوڑی دیر, ریکارڈنگ وہ بھی ساتھ تھے, ان کے گھر پہ کچھ مہمان آ گئے تھے, تو وہ اس لیے تشریف لے. کچھ ملائی کے بارے میں فرمائیں گے آپ؟
آپ کھا رہے ہیں یہ فرما,
اس کے بعد کچھ اور مت فرمائیے. ہاں, ان کو مس کیا, انہوں نے آنا تھا ان کی ان شاء اللہ.
آئی صاحب سے ایک سوال ہے, وہ یہ ہے کہ آپ کو جب بھی ہم دیکھتے ہیں تو مدنی چینل کے ہر پروگرام
और हर वक्त आप दीन के काम में लगे हुए होते हैं, तो आप अपने घर में किस तरीके से मैनेज करते हैं अपनी लाइफ को, किस तरीके से वक्त देते हैं, और ख़ास तौर पर अपनी ईद के दिन, ईद के दिन अपने घर वालों के साथ किस तरीके से आप अपना वक्त सेट करते हैं?
हर वक्त तो मदनी चैनल पर हैं ना, हर वक्त दीन का काम करने में हम कामयाब होते हैं, लेकिन ये कि जब जब आप देखते होंगे तब तक हम आपको नज़र आ जाते होंगे, ये होता होगा। अलबत्ता ये कि देखिए जनरल लाइफ ही है, सोने जागने खाने पीने के टाइमिंग होते हैं। अब क्योंकि मेरा घर फैजान मदीना के साथ ही है तो गैप्स मिल जाते हैं, घर चला जाता हूँ, घर पर खाना मैं तकरीबन घर पे जो खाना होता खा लेता हूँ, तो लेकिन ये एक अंडरस्टैंडिंग हुई है।
अच्छा, आप भी आम लोगों की तरह जैसे ईद के दिनों में रिश्तेदारों के घरों पर जाना या उनसे मिलना जुलना या दूसरी जगहों पर खैर ख्वाही के जज्बे के साथ जाना, जो ना ये भी होते
हैं? मतलब ये ना कि ईद जैसे ऐसा बड़ा प्यारा जुमला कहा कि मिशन है लोगों के गुनाहों से बचाना, तो किसी मिशन के लिए आपको कोई कुर्बानी तो देनी पड़ेगी ना। अब इनको जाहिर है कि तीन दिन अगर ट्रांसमिशन चलानी है, निगरानी शुरू को हमने ये भी देखा है, एक तो इनकी अपनी अपीयरेंस है जब इनको प्रोग्राम करना है, तो निगरानी शुरू को हमने ये भी देखा है कि एक तो ट्रांसमिशन में खुद अपीयरेंस, और जब खुद की अपीयरेंस नहीं है और इनके लिए पॉसिबल है तो ये प्रोग्राम जो हो रहे होते हैं उसको भी चेक कर रहे होते हैं, सब मिलकर चल रहे होते हैं अल्लाह का शुक्र है। और जो डे टू डे के इश्यूज होते हैं वो कोई और देख रहा होता है, जो मैनेजमेंट के इश्यूज हैं वो अब्दुल हबीब देख लेते हैं। सर ये बताइए कि ताजरान आपके साथ बैठे हैं और उम्मीद है कि बहुत सारी कम्युनिटी के लोग हमें देख रहे होंगे, रमज़ान में नमाजें भी पढ़ी, मस्जिदों से ताल्लुक भी रहा, मजहबी कामों का जहन भी रहा, मदनी चैनल भी देखा, अभी रमज़ान के बाद अब की ज़िंदगी कैसी, मतलब उसके लिए आप क्या पैगाम देंगे?
रमज़ान मुबारक बेसिकली तो हमें चेंज करना का एक मौका दे रहा था।
वाह,
अब हम चूँकि उसमें अब खुद को चेंज करने में नाकाम से हो जाते हैं, लिहाजा हम दोबारा वहीं के वहीं हम चले जाते हैं। अगर हमने माह रमज़ान में अपनी गैदरिंग तब्दील कर ली होती, मस्जिद का माहौल नम ढल चुके होते, अशिक रसूल की सोबत इख्तियार कर चुके होते, और जो मतलब बन जाता बनना चाहिए था और बना चुके होते, तो शायद माह रमज़ान के बाद हमें इतना ज्यादा प्रॉब्लम ना हो।
पहला दिन है ना, तो कोई ऐसा मैसेज देना कि भाई आप जुड़े रहें और ये इंशाल्लाह मिलके हम चाहें तो ये कंटिन्यूटी भी हो सकती है।
देखिए नाजी अब्दुल नबी, सबसे बुनियादी बात तो पांचों नमाजें पढ़नी है,
सुभान,
पांचों नमाजों के लिए मस्जिद में हाजिरी दें,
सुभान,
सबसे पहली बुनियादी बात यही है। और इसके साथ साथ कोई मतलब ये अब्दुल नबी भाई ऐसा क्या बड़ा चेंज किया हम बात कर रहे हैं, हमें गुनाह छोड़कर हमें गुनाह छोड़ना है। अब गुनाह छोड़ने के लिए कोई मतलब की कोशिश तो करनी पड़ेगी ना, गुनाह छोड़ने का नाम ही सुथरी जिंदगी है। अगर हम एक अच्छी सुथरी पाक साफ जिंदगी गुजारना चाहते हैं तो उसको अगर वन लाइन में बात करें तो जो गुनाह से बचकर जिंदगी गुजरी वो सुथरी जिंदगी है, जो गुनाह में गुजरी वो बुरी जिंदगी है। हम सुथरी से बुरी से सुथरी की तरफ जाना है तो गुनाह छोड़ना है। मेरा ख्याल है इसमें कोई रॉकेट साइंस
और इसमें कोई अगर बाकी जहन बन जाए तो बंदा कर सकता है। जहन तो लोग बदल भी जाते हैं, रमजान में हमने देखा है कि लोग चेंज हो जाते हैं, तो इस बार नाजरीन क्या ऐसा नहीं हो सकता कि हम भी बदल जाएं और इस बार गुनाहों की तरफ वापस जाना नहीं है इंशाल्लाह। सुभान अल्लाह। और जनाब ये लस्सी भी आ गई है, और ये नमकीन है या मीठी
है?
नमकीन
है। सत्तार आप जहाँ हो वहाँ चीनी का क्या काम?
चले नाजरीन खुशियाँ मनाइए मगर शरीयत के तकाजों के मुताबिक, खाना खाइए मगर अल्लाह के रिस्क का यूँ समझिए कि ज़ाया ना हो, सुन्नत के मुताबिक खाइए। उम्मीद है कि आज के सिलसिले से कुछ मदनी फूल आपने सीखे होंगे, बाकी अभी प्रोग्राम्स बहुत खूबसूरत और बहुत प्यारे आ रहे हैं। अभी भी अपनी दुआओं में याद रखिएगा, अल्लाह करीम से दुआ है अल्लाह करीम रमज़ान में की गई हमारी सारी इबादतें अपनी बारगाह में कबूल फरमाए और हमें ईद की हकीकी खुशियाँ नसीब फरमाए।
बिखरे फ़ज़ाओं में खुशियों के रंग, रब की अताएं हैं मोमिन के संग, ईद के रंग मदनी चैनल के संग।